नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म पिटी लोप्सन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको बदलिन्दो नेपाल आर्थिक विशेष। आजको कार्यक्रममा हामी चीनले नेपालमा भित्र्याउँदै गरेको प्रविधि र आर्थिक सम्भावनाका विषयमा व्यवसायसँग गरिएको कुराकानी र नेपालमा गैर आवासीय नेपाली संघको लगानी भित्र्याउन आइपरेका समस्या र समाधानका उपायका विषयमा गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। भनिन्छ, चीनले सस्तो कपड़ा उत्पादन नगर्ने हो भने जाडोमा तातो ज्याकेट लगाउने धेरैको चाहना अधुरै रहन्थ्यो। कतिले जुत्ता नलाई जुनी बिताउनु पर्थ्यो। अहिले पनि नेपालमा खपत हुने लत्ता कपड़ा तथा जुत्ता मध्ये झण्डै 90% चीनबाटै आयात भइरहेको छ। फलफूल, लत्ता कपड़ा, जुत्ता, चप्पल, खेलौना जस्ता सामान भित्र्याउँदै आएको चीनले नेपालमा विस्तारै प्रविधि पनि भित्र्याउन थालेको छ। हालै काठमाडौँमा चिनिया उत्पादनको प्रदर्शनी सकिएको छ। चीनले गर्ने प्रदर्शनी र नेपाली व्यवसायले हासिल गर्न सक्ने फाइदाका विषयमा E3 सेल्स एण्ड सर्भिसेस प्रालीका रंजित सिंहसँग कुराकानी गरेका छौं।
हाम्रो स्टलको बारेमा बुझ्दाखेरि हामीले चाहिँ यहाँ सेक्युरिटी प्रोडक्टहरू राखेका छौँ, जस्तै सेक्युरिटीमा क्यामेरादेखि लिएर अनि हाम्रो सेक्युरिटी गेट्सहरू छ, स्लाइडिङ गेट्सहरू, अटोमेटिक गेटहरू, जुन कि अहिलेको ट्रेन्डको हिसाबले सेक्युरिटीको कुरो आउँछ। सेक्युरिटीको कुरा आउँदाखेरि नर्मल गेटभन्दा सेक्युरिटी गेटहरू, स्लाइडिङ गेटहरू राख्दाखेरि सजिलो पनि, राम्रो पनि, हेर्दा पनि राम्रो र सेक्युरिटीको हिसाबले पनि राम्रो हुन्छ।
जस्तो
नर्मल गेटबाट त भाग्न सक्ने भयो, यस गेटबाट अरू के हुन्छ भने सेक्युरिटीको कुरा गर्दाखेरि जस्तै कसैले गेटलाई तोडफोड गर्न, जम्प गर्न खोज्यो भने त्यतिखेर ट्रिगरहरू, अलार्महरू दिन्छ कि कोही मान्छे आयो यसमा इलिगल गर्न खोज्यो, बडी बल दियो, त्यो चिजहरू अलार्महरू दिएर मानौ न कि त्यसलाई हामीलाई जानकारी दिन्छ।
जस्तो यो गेट छ नि, जस्तो बली पनि रहेको छ र यो रिमोटबाट चल्ने हो।
हजुर, यो बलिरहेको छ भने एउटा हामी रिफ्लेक्टरहरू राखेका छौँ कि अब नेपालको ट्रेन्डमा त हामी हेर्छौँ कि सिधै राखिदिन्छ, तर रिफ्लेक्टरले एउटा कि होइन ब्यारियर छ, परैबाट देख्छ रातिको आएको समयमा गाडीहरूले, र बलिरहेको एलइडीले हामी डिस्प्ले गरेका छौँ कि वेलकम भनेर, हामी आफ्नो भित्र आउने मान्छेलाई वेलकम गरेर रेस्पेक्ट दिएको
हो। कसरी काम गर्छ यसले? हेर्दाखेरि निकै ह्याप्पी देखिन्छ।
यसलाई चाहिँ हामी इलेक्ट्रिकलबाट काम गर्छ, यो मोटर अपरेटेड हो, इलेक्ट्रिकलबाट काम गर्छ र यसलाई हामी चाहिँ सफ्टवेयर थ्रु त्यस्तै रिमोटबाट कन्ट्रोल गर्न सक्छौँ। यसलाई ओपन क्लोज हामी रिमोटबाट गर्न सक्छौँ।
कोही आइरहेको व्यक्तिले निषेधित सामान बोक्यो, मानिलिउँ हात हतियार बोक्यो, केही त्यसले सिग्नल दिन्छ?
यो गेट भनेको जस्ट एउटा ब्यारियर हो, त्यसको लागि अर्को सेक्युरिटी इक्विपमेन्ट छ, जसले हात हतियार या केही पनि चिज छ भने त्यसले चेक जाँच गर्छ। जस्तै एउटा हातले हुन्छ, एउटा अटोमेटिक त्यो गेटबाट आउने बित्तिकै त्यो मान्छेभित्र केही आइरन मेटेरियल छ भन्ने कुरा जानकारी दिन्छ।
अर्को उपकरण हुन्छ त्यो,
र अर्को कुरा गर्दाखेरि यसको जस्तै अब हामी नोन पर्सन छौँ, नोन पर्सन आउँदाखेरि गाडै चाहिँदैन, हामीसँग कार्ड छ या फिङ्गर छ भने फिङ्गर एक्सेस कन्ट्रोलर राखेर अटोमेटिक गेट पनि खोल्न सक्छौँ।
अब यसका लागि कसैले उपभोग गर्न चाह्यो, हेर्दाखेरि निकै ठुलो पनि देखिन्छ, मूल्यको हिसाबले कति पर्छ?
मूल्यको हिसाबले नेपाली मार्केट सुहाउँदो नै छ। जस्तै नर्मल गेटहरू भन्दा पनि जति हामी खर्च गर्छौँ एउटा नर्मल्ली गेट बनाउँदाखेरि, फ्यान्सी गेट बनाउँछौँ, त्यसको हेर्दाखेरि 10% एक्स्ट्रा पर्छ जस्तो मलाई लाग्छ।
ठ्याक्कै मूल्य चाहिँ कति पर्छ?
ठ्याक्कै भन्दाखेरि अहिले चाहिँ हामी प्रदर्शनीमा राखेका छौँ, यसको मूल्य अब हामी निर्धारण गर्छौँ नेपाली मार्केटमा कति दिने भनेर।
नेपालको लागि यो पूर्णतया नयाँ हो?
नेपालको लागि पूर्ण नयाँ प्रोडक्ट नै हो यो,
कसैले पनि प्रयोग गरेका छैन,
अहिले छैन, अहिले छैन, यो कसैले पनि प्रयोग गरेका छैन। अब चाहिँ गर्छ, इन्क्वायरीहरू यहाँ धेरै आएको छ, यस्तो गेटहरू चाहिँ एकदम उपयोगी हुन्छ र प्राइसहरूको हिसाबले पनि उहाँहरूले इन्ट्रेस्ट धेरै देखाउनु भएको छ।
अब यो हेर्दाखेरि सामान अलिकति हेभी पनि छ, यहाँहरूले अब चाइनाबाटै ल्याउनु पर्ने भयो, चाइनाबाट ल्याउनका लागि के छ व्यवधानहरू?
अब यसको लागि हामीले चाहिँ बाई सी नै ल्याउँदाखेरि उपयोगी हामीलाई हुन्छ, र बाई फ्लाइट चाहिँ ल्याउँदाखेरि यसमा कस्तो छ भने अब हेभी छ इक्विपमेन्टहरू, यो हेभी इक्विपमेन्ट भएकोले कारण गर्दा यदि इमर्जेन्सी केसमा चाहिँ हामी फ्लाइटबाट मगाउँछौँ, अदरवाइज हामीले बाई सी नै मगाउँछौँ।
कुन बाटो हुँदै आउँछ सीबाट? इन्डियाको बाटो
कलकत्ता पोर्ट हुँदै आउँछ,
कलकत्ता नागाबाट आउनु सम्भव हुँदैन।
केरुङ नागाबाट अहिलेसम्म अब यसमा हाम्रो मन त छ केरुङ नाकाबाट राम्रो हुन्थ्यो, तर अलिकति हाम्रो सामानहरू पहिला पनि ढिलाइ भयो धेरै, र हेलचक्राई धेरै छ बाटोमा सेफ्टी भएन सामानहरुको अलि महँगो सामान छ त्यसले गर्दा हामी चाहिँ कि त बाई एयर रिफर गर्छौ या सी रिफर गर्छौ सुरक्षाको हिसाबले केरुङनाका व्यापारीहरु हिसाबले अलि अलिकति फिजिबल चाहिँ देखिरा छैन
कसैले अर्डर गर्यो अर्डर गर्नेबित्तिकै यहाँले यो प्रोडक्ट बाटै ल्याउनु पर्यो भनेको चाहिँ कति समय लाग्छ
बाई सी ल्याउनु पर्यो भने हामीले डेढ देखि दुई महिना हामी टाइम माग्छौ या बाई एयर भयो भने हामी 15 दिन भित्र हामीले उहाँहरुलाई दिन्छौ
यस प्रकारका छिमेकी राष्ट्रले गरिने छिमेकी राष्ट्रका उत्पादनहरू राखेर गरिने प्रदर्शनीले नेपालीहरूलाई चाहिँ यसले कस्तो फाइदा दिन्छ नयाँ नयाँ प्रडक्टको बारेमा
सबभन्दा पहिला त हामी नेपालीले उहाँहरूलाई जति पनि बाहिरका यहाँ एक्जिबिटरहरू हुनुहुन्छ उहाँलाई धन्यवाद दिनुपर्छ कि हामी कहाँ आएर आफ्नो प्रडक्ट देखाउनु भयो जति पनि नेपाली जनताहरू यहाँ आएर हेर्नुभयो उहाँहरूलाई एउटा सामान सेल गर्न आउनु भएन उहाँले जति खर्च गर्नुभएको छ त्यो खर्चले उहाँहरूको उठ्या होइन उहाँहरू नेपाललाई एक हिसाबले हेर्न हेल्प गर्नै आएको हो त्यो गर्दाखेरि हाम्रो नेपाली दाजुभाइहरू यहाँ आएर हेरेर यस्तो टेक्नोलोजी छ उहाँहरूलाई डिलरसिप पनि यहाँबाट दिने गरेका छ कि तपाईँ लिन चाहनुहुन्छ भने दिन्छौँ यसको लागि हामी धेरै खर्च गर्थ्यौँ चाइना गएर उहाँहरूसँग कुरा गर्दा नेपालीहरूलाई धेरै खर्च हुन्छ त्यही भएर यो खाले अहिले प्रोग्राम राख्ने कारण पनि नेपाली दाजुभाइहरूले यहीबाट आफ्नो डिलरसिप लिन सक्नुहुन्छ या कुरा गरेर यहीबाट भोलिको दिनमा व्यापार पनि गर्न सक्नुहुन्छ उहाँहरूले व्यापार सिकाउन पनि आउनुभएको कि कसरी व्यापार गर्ने भनेर यो हिसाबले उहाँहरूमाथि हामी आभार प्रकट गर्छौँ कि यति हामीलाई हाम्रो लागि टाइम दिनुभएको नेपाली बजारको लागि
व्यापारीले व्यापार गर्न सिक्ने भए कसैले टेक्नोलोजीको बारेमा बुझ्न चाह्यो भने
टेक्नोलोजीको बारेमा जस्तै जति पनि एक्जिबिटरहरू छन् उहाँहरूले टेक्नोलोजीको बारेमा फुल्ली एक्सप्लेन गर्नुभएको छ उहाँहरूले कतिपय एक्जिबिटरहरू चाइनिज भाषा मात्र बोल्नुहुन्छ त्यसको लागि उहाँहरूले आफै चाहिँ ट्रान्सलेटर राखिदिनु भएको छ कि त्यो बारेमा बुझाइदिनलाई एक्जिबिसन हेर्न आउने जति पनि हुनुहुन्छ उहाँहरूलाई बुझाइदिनलाई यो चिज नेपाली भाषामै बुझाइदिनुहुन्छ यहाँको ट्रान्सलेटरहरूलाई
त्यस्तै गर्दाखेरि प्रविधि भित्र्याउनका लागि पनि सजिलो हुने भयो
धेरै सजिलो हुने भयो एक त उहाँहरूले ट्रान्सलेटर राखेर भाषामा कुनै पनि हामीलाई गाह्रो हुँदाखेरि उहाँले भाषाको लागि राखिदिनु भयो कि नेपाली भाषामा बुझ्न पायो त्यसपछि फेस टु फेस उहाँहरू जति पनि आउनुभएको छ एउटा कम्पनी रिप्रेजेन्टेटिभ या आफै ओनर पनि हुनुहुन्छ उहाँहरू एउटा नेपालमा लगानी गर्ने हिसाबले पनि उहाँहरू आउनुभएको छ
सुन्नुभयो चीनले गर्ने प्रदर्शनी र नेपाली व्यवसायले हासिल गर्न सक्ने फाइदाका विषयमा E3 सेल्स एण्ड सर्भिसेस प्रालिका रञ्जित सिंहसँग गरिएको कुराकानी विश्वको नम्बर एक अर्थतन्त्र भएको राष्ट्र चीनले नेपालमा सामान पठाउने मात्र होइन नेपालमै उत्पादन पनि गर्न थालेको छ यूपीभीसी छानोको माग बढ्न थालेपछि चिनिया व्यवसायले नेपाली व्यवसायसँग मिलेर नेपालमै उत्पादन गर्ने तयारी पनि गरेको छ हामीले यसैको बारेमा चीनबाट यूपीभीसी छानो आयात गर्दै आएको अपूर्व इन्टरनेशनल प्राइभेट लिमिटेडका सेल्स एण्ड मार्केटिङ एक्जिक्युटिभ विकास यादवसँग पनि कुराकानी गरेका छौं
हामी चाहिँ विगत 25 वर्षदेखि तपाईँको हामी पेन्टिङ लाइनमा लागिरहेको छौँ सर हामी यसमा एसियन पेन्ट बर्जर कान्साई डियोलक्स पशुपति पेन्ट्समा चाहिँ हामी डिलर छौँ र सनराइज अनि तपाईँको पेरिक्स रूप अपूर्व अनि बर्जर प्रोडक्सनको चाहिँ हामी सोल डिस्ट्रिब्युटर नै छौँ नेपालको लगभग 15 वर्षदेखि चाहिँ हामीले रुफिङ सिटहरू पनि ल्याइरहेको छौँ त्यो पनि गरिरहेको छौँ अनि अहिले चाहिँ यो भुइँचालोपछि रुफिङ सिटहरूको डिमान्ड अलि धेरै नै बढ्न गयो अहिले हामीले अब इम्पोर्ट गरेर अलि गाह्रो हुँदाखेरि अहिले चाहिँ हामीले त्यही सनराइज कम्पनीसँगै कोलाबोरेसनमा गरेर तपाईँको भैरवामा हामीले प्लान्ट सेटअप गरिसक्यौँ अब एक दुई महिनाभित्र हामीले आफै यो सनराइज ब्रान्डकै रुफिङ सिट हामीले नेपालमै बनाउने नै छौँ
अहिले चाहिँ यो छानाहरू खास गरी सनराइज ब्रान्डका छानाहरू कस्ता कस्ता छन् यसको विशेषताको बारेमा बताइदिनुहोस् त
यसको विशेषता यस्तो छ तपाईँको यो रुफिङ सिटको जस्ता पाता भन्दा यसले 90%सम्म साउन्ड र हिट रिडक्सन गर्छ तपाईँको त्यो छतमा अब पानी पर्दाखेरि त्यो फ्याटफ्याट फ्याटफ्याट आवाज आउँदैन यसमा तपाईँको टेम्परेचर ग्याप पनि यसले 10 डिग्रीसम्मको ग्याप मेन्टेन गर्छ बाहिर तपाईँको 45 डिग्री 46 डिग्री छ भने गर्मीमा भित्र तपाईँले 35-36 मात्रै फिल गर्नुहुन्छ त्यस्तो छ सिटहरूको टेन्सन यसमा भएन तपाईँको प्रोडक्ट वारेन्टी यसमा 20 इयर्स प्रोडक्ट वारेन्टी छ र 5 इयर्स कलर वारेन्टी छ र यो छानामा सबभन्दा राम्रो चाहिँ के छ भनेपछि हामीले छत बनाउँदाखेरि जसरी छड ओछ्याएको हुन्छौँ एउटा छडको लेयर बनाउँछौँ घरलाई त्यो छतलाई बलियो बनाउन त्यस्तै गरी यसमा ग्लास फाइबरको डबल ग्लास फाइबर मेस ओछ्याइएको छ त्यसले गर्दा यो धेरै नै बलियो छ अहिले धेरै ठाउँमा युज भइरहेको छ कमर्सियली पनि गइरहेको छ मान्छेले घर सरमा पनि लगाइरहेको छन् अहिले भन्नुपर्दाखेरि एउटा अब हामी जस्तो हाम्रो देश जस्तो अलि भुइँचालो आइराख्ने देशको लागि कन्क्रिट भन्दा पनि यो छाना एउटा बेस्ट नै भएको छ अहिले लाइट वेट पनि भयो तपाईँको त्यो खस्ने सस्ने भत्किने त्यस्तो टेन्सन पनि भएन तपाईँको, इजी छ, फिटिङ इजी छ, इको फ्रेन्डली छ तपाईँको।
युपिभिसी छानो पछिल्लो समयमा आकर्षण बन्दैछ, यसको किफायतीको कुरा गर्नुपर्दा कस्तो छ?
होइन, अरूको तुलना भन्दाखेरि यसको तुलना मैले अहिले चाहिँ अब म यो लाइनमा लागेको भयो, टाइम मेरो भयो होइन, यो तुलनामा मैले यस्तो प्रोडक्ट चाहिँ अहिले नेपालमा देखेको छैन रुफिङ सिटमा। मान्छेले यसलाई चाहिँ अहिले नलेज नभएर जस्तासँग कम्पेयर गर्छन् होइन, त जस्तासँग कम्पेयर गर्ने चिजै छैन सर। यो जस्ता भनेको तपाईँको बेग्लै चिज भइहाल्यो, त्यो धेरै पातलो पनि भयो, तपाईँको खिया सिया लाग्ने, ट्याङ्गाटुङ आवाज आउने, चिसो चिसो सब दिने होइन, यो तपाईँको 3 mmको मोटाइसम्म हुन्छ यसको। यसले जुन जुन ड्रब्याक्सहरू जस्तामा थियो त्यो ड्रब्याक्सहरू सबै ओभरकम गरेको छ, त्यसले गर्दाखेरि यो चाहिँ जो अरूभन्दा त धेरै नै किफायती छ सर।
अब यो चाइनाबाट आयात हुन्छ?
हजुर, अहिले अहिलेसम्म चाहिँ चाइनाबाट इम्पोर्ट गरिरहेको छौँ हामी, इम्पोर्टर हौँ यसको।
अब चाइनाबाट आयात गर्दाखेरि कस्तो छ समस्या?
हामीलाई अलि पहिला जुन सामान 1 महिनामा आइपुग्थ्यो, अहिले तपाईँको हामीलाई 3-4 महिना जति लाग्छ। हाम्रो त्यो सामान तपाईँको भनौँ न एज अ पहिला यताबाट बङ्गला यता सी रुट भएर आउनुपर्छ हामीलाई, एज कोलकत्ताभित्रबाट घुसाएर, इन्डियाको कोलकत्ताबाट बन्दरगाहबाट घुसाएर, अनि तपाईँलाई त्यहाँबाट गाडीले फेरि वीरगन्ज भन्सार ल्याएर अनि हामीले ल्याउनु परिरहेको छ सामान हामीलाई। अनि मेन प्रब्लम चाहिँ के हुन्छ भनेपछि त्यो बन्दरगाहहरूमा ट्राफिक भएर हाम्रो जहाजहरू सिपमेन्टहरू पानीको पानीमै राखिदिन्छ धेरै दिनसम्म, त्यसलाई पोर्टै पाउँदैन सामान उतार्नलाई। त्यसले गर्दा अहिले हामीले यहाँ इम्पोर्ट, हाम्रो यहाँ डिमान्ड बढेपछि हामीले यहाँ मान्छेलाई दिन गाह्रो भयो, अनि त्यही सब हामीले त्यो अब ओभरकम गर्नको लागि नै हामीले त्यता पनि कुरा गऱ्यौँ, यता पनि हामीले हाम्रो हाम्रो सरहरूले पार्टनर साटनर आफ्नो बनाउनु पार्टनरहरू पार्टनरसिपमा गएर अब यतै प्लान्ट नै लगायो हामीले। अनि पछि भएर प्लान्ट बनिसक्यो, र मेटेरियलहरू पनि झरिसक्यो, 2 महिनाभित्र चाहिँ हाम्रो आफ्नै प्रोडक्ट सेम कम्पनीको क्वालिटी पनि सेम 2 महिनाभित्रमा नेपालमै बन्नेछ, नेपालकै आफ्नै छाना हुनेछ।
त्यस पछाडि नेपालमा बनेपछि अहिले उपभोक्ताले बेहोरिरहनु परेको अलिकति चर्को मूल्य त्यो अलिकति कम हुन्छ कि नेपालमा उत्पादन भएपछि पनि उही मूल्य पर्छ?
होइन, मूल्य त अब नेपालमै उत्पादन भएपछि अवश्य घट्छ होइन, अहिले पनि अब यसको फेसिलिटी अनुसार हेर्दाखेरि चाहिँ त्यस्तो चर्को मूल्य छैन होइन, तर फेसिलिटी अनुसार हेर्दा ठिक्कको छ। अनि अहिले अब नेपालमै उत्पादन भएपछि चाहिँ मूल्य घट्छ, अब नयाँ मूल्यको लिस्ट चाहिँ अब हामीले अफिसमा बसेर त्यो डिस्कसन गरेर निकाल्नुपर्ने हुन्छ, अहिलेसम्म चाहिँ हामीले निकालिसकेको छैनौँ कति, तर घट्न चाहिँ घट्छ।
यसको चाहिँ अहिले प्रति स्क्वायर मिटर कति पर्छ?
अहिले प्रति स्क्वायर फिटमा आउँछ सर, अहिले प्रति स्क्वायर फिटमा तपाईँको ए क्वालिटीको सामान रिटेल रेट गर्दाखेरि तपाईँको 150-155 जान्छ, अनि बी क्वालिटीको पनि सामान हुन्छ हामीसँग, त्यसमा पनि रिटेल रेट तपाईँको 125-130 जान्छ।
मध्यम खालको घरलाई छाना छाउनका लागि छानालाई मात्र कति लाग्छ लगभग?
मध्यम खालको घरमा भन्दा पनि यसको लम्बाइ चौडाइ चाहिन्छ, अब लम्बाइ चौडाइ अब हामीले अब ल 20x20 राख्यो भने तपाईँको 400 square feet हुन पुग्छ, त्यो 400 square feetको अब तपाईँले दाम लगाउँदाखेरि तपाईँको छाना मात्रै तपाईँको 60,000 हुन पुग्छ जे होस्। अनि त्यो 60,000 दिएर एउटा बलियो छाना तपाईँको जस्ता जस्तो चिसो नहुने तातो नहुने त्यस्तो खालको छाना लाउँदाखेरि चाहिँ त्यति धेरै चाहिँ पैसा प्राइस अलि लागेन जस्तो लाग्छ सर। अहिले चाहिँ डिमान्ड धेरै बढेको छ सर, पहिला मान्छेलाई यसको बारेमा थाहा थिएन, अब बिस्तारै मान्छेले बुझ्दै गएछ, थाहा हुँदै गएछ, अहिले डिमान्ड एकदम बढेको छ, हाई भएको छ।
तपाईँ अहिले कार्यक्रम बदनिन्दु नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। हामीसँग नेपालमा गैर आवासीय नेपाली संघको लगानी भित्र्याउन परेका समस्या र समाधानका उपायका विषयमा गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि फेरि स्वागत छ कार्यक्रम बदलिन्दो नेपालमा। कार्यक्रममा अब कुरा गरौं गैर आवासीय नेपालीले नेपालमा गर्दै आएको लगानीका विषयमा। विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरूले नेपालको विकासका लागि धेरै क्षेत्रमा लगानी गरिरहेका छन् र बेला बेलामा लगानीको वातावरण भएन भन्ने आवाज पनि उठ्ने गरेको छ। हामीले यसै विषयमा एनआरएन एनसीसी यूएसए का पूर्व उपाध्यक्ष वन्दना कोइरालासँग कुराकानी गरेका छौं। गैर आवासीय नेपालीहरूले नेपालको समृद्धिका लागि विगतदेखि विदेशमा रहेर धेरै लगानी तथा सहयोग गर्दै आएको छ, यो विगतको लगानी र यसले दिएको प्रतिफललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
हजुर, अब एउटा कुरा म हजुरलाई जानकारी गर्छु, म एनआरएनमा लागेको धेरै वर्ष चाहिँ भएको छैन, म लागेको जम्मा 5 वर्ष जति भयो एउटा चौने सदस्यको रूपमा। र यहाँ चाहिँ के छ भने एनआरएनमा म लागेको कन्सेप्ट चाहिँ यो कमर्सियल च्याम्बर अफ कमर्सले जस्तो यसलाई चाहिँ खालि आर्थिक समृद्धि र अब व्यापारिक ट्रेडलाई मात्रै बढाउँछ भनेर होइन, मेरो चाहिँ अलिकति म केही कुरा त सेयर गर्छु फाइनेन्सियल टर्ममा, तर म लागेको चाहिँ रहरले वा बाध्यताले जो हामी ओभरसिज गयौँ एउटा भावनाको नेपाल चाहिँ ओभरसिजमा रहने त्यहाँको कल्चरल हेरिटेजलाई चाहिँ प्रिजर्भ गर्ने र तपाईँको चाहिँ आउने जेनेरेसनको पनि एउटा नेपालसँग चाहिँ जुन एट्याचमेन्ट रहोस् भन्ने कुरा मैले तपाईँको चाहिँ त्यहाँ गएर सिकेँ। जस्तो तपाईँको साउथ अफ्रिकाका मान्छेहरू जो स्लेभ्सको रूपमा चाहिँ तपाईँको चाहिँ अमेरिकामा गएको थिए उनीहरूको सरनेम नै तपाईँको चाहिँ सिद्धिएको छ। तपाईँको चाहिँ अब हाम्रो चाहिँ आफ्नै गोत्रभित्र आफ्नै चाहिँ तपाईँको समुदायभित्र व्यापारी चल्नु हुँदैन, तर यहाँ एउटा भाइको सन्तान हुर्किरहेछन् उहाँ अर्को सन्तति हुर्किरहेछन्, त्यो बिचमा कनेक्सन र एट्याचमेन्ट कसरी चाहिँ तपाईँको हामीले राख्ने? हजुरआमाले चाहिँ नाति भनेको कुरा नातिले चाहिँ ग्रान्डमा भन्न जान्दछ तर हजुरआमाले नाति भनेको उसले रेस्पोन्ड नै गर्न सक्दैन, त्यसलाई चाहिँ एउटा भाषागत रूपबाट तपाईँको चाहिँ त्यसलाई कसरी चाहिँ सम्वर्धन गर्ने? त्यस्तै अर्को चाहिँ एउटा चाहिँ अब भन्नु न नेपाल र नेपालीको बिचमा चाहिँ एउटा एकताको इन्टिग्रेसनको अहिले मलाई सोच्नुहुन्छ भने म बाहिर बसेको नेपालीको हिसाबले के सोच्छु भने नेपालको समस्या भनेको यहाँ पैसा नभएको होइन, यहाँ आएको पैसालाई सही रूपमा म्यानेजमेन्ट गर्न नसकेको होइन, त्यस कारणले गर्दाखेरि मेरो चाहिँ यहाँको त्यो जुन चाहिँ मिसम्यानेजमेन्टपट्टि पनि एउटा चाहिँ एनआरएनको सिपाहीको हैसियतले खबरदारी दिने पनि मैले दायित्व सम्झेको छु, र एउटा आफूले खाएको तपाईँको चाहिँ $10 कमाउने मान्छेले चाहिँ हामीले त्यो आफ्नो दाना कटाएर पनि यहाँ चाहिँ तपाईँको अमेरिकाले मात्रै 2 करोडभन्दा बढी चाहिँ यो आकस्मिक दैविक प्रकोपमा चाहिँ हामीले चाहिँ हेल्प गरेका छौँ होइन, यसरी दाना कटाएर चाहिँ ल्याएको पैसा आइसिसीले राम्रै गरोस् राम्रै गरे होला, म तपाईँको फाइनेन्सियली धेरै अपडेट छैन, म तपाईँको चार्ज लाउन चाहन्न, एक्सर्साइज भइरहेछ गरिरहनु भएको छ, अझ बढी चाहिँ पारदर्शित होस् भन्ने मलाई लागिरहेछ हुनु पनि पर्छ, पारदर्शितामा चाहिँ म खासै सन्तुष्ट छैन होइन, तर एफोर्डै नभएको गर्दै नगरेको भन्न मिल्दैन, धेरै गर्नुभएको छ होइन एन आइसिसीको बा, तर मैले लागेको एनआरएनको चाहिँ र मेरो चाहिँ उपयोगिता के हुनसक्छ भने यो डिभाइडेड सोसाइटीलाई इन्टिग्रेट गर्नको लागि र चाहिँ भावनाको नेपाललाई र एउटा आफ्नो पासपोर्टको इज्जत गर्नको लागि एकताको सन्देश चाहिँ यो 78 दिशामा चाहिँ गर्न सकौँ भनेर मैले लागेको छु। मेरो अभियान चाहिँ अलिक पृथक छ किनभने मेरो एक्सेसै छैन अरूमा।
हामी त सोच्थ्यौँ नेपालमा बसिरहँदा गैर आवासीय नेपालीहरू त्यतैका नागरिकता भए त्यतैको चाहिँ रहन सहन त्यतैको चाहिँ भाषा संस्कृतिमा हुर्किसके नेपालका बारेमा त्यति चासो हुन्न होला, अझ यो लगानी भन्दा त ठुलो गाह्रो कुरा होला नि।
हजुरले ठिक भन्नुभयो, अब तपाईँको चाहिँ के छ भने लगानी हुनुपर्छ फाइनेन्सियल तपाईँको चाहिँ विन विन सिचुएसनमा, नेपालको चाहिँ तपाईँको यो द्वैत ट्याक्सेसन सिस्टमको कुराहरू छ यहाँ सहजीकरणको कुरा छ त्यो एउटा चाहिँ फाइनेन्सियल पाटो छ होइन, तर म के भन्छु भने अहिले प्रवासी हाम्रो चाहिँ सोल बिजनेसभन्दा बाहेक दैविक प्रकोपमा अरू अरू कुरोमा हेर्नु न काँडै उम्रिन्छ क्या सम्झिँदा पनि, यस्तो यस्तोमा हाम्रो त मन हुन्छ नि, फेरि हाम्रो मोर देन 50% फ्यामिली त यहीँ छ, हामी त तपाईँको स्टिल वी आर हियर नि, त हामी त आत्मा त यहीँ छ नि, त्यो देशमा बाँच्नको लागि ग्रिन कार्ड बनाइयो होला आवश्यक अनुसार सिटिजन बनाउनु पर्ने हुन्छ बनाइयो पनि द्याट डिफ्रेन्ट स्टोरी, तर हाम्रो सोच त यहीँ छ नि, त्यस कारणले एउटा भावनात्मक नेपाल भनेको राष्ट्रियताको भावना जागृत गराउने संस्कृति प्रवर्धन गर्ने होइन कल्चरल हेरिटेजको कुराहरू हाम्रो पूर्वीय सभ्यताको तपाईँको चाहिँ जुन राम्रो गरिमा छ नि, पश्चिममा त टेक्नोलोजी छ सुविधा छ सिस्टम छ कोही पनि मान्छे चाहिँ तपाईँको एउटा चाहिँ कानुनबाट चाहिँ सुरक्षित छ होइन भन्नु न, तर त्यसको अर्थ त हाम्रो पूर्वीय सभ्यताको त्यो दर्शनको एउटा चाहिँ स्पिरिचुअल टु डिफ्रेन्ट होल रिलिजियनको चाहिँ तपाईँको चाहिँ बुद्धिस्ट र हिन्दू रिलिजियनको जुन स्पिरिचुअल ल्यान्ड छ होली ल्यान्ड छ त्यसले तपाईँको रिलिजियस टुरिज्मलाई चाहिँ प्रमोट गर्न सक्ने सम्भावनाहरू छ, खोइ यतापट्टि मान्छेको ध्यान धर्मनिरपेक्षको भनिदिएको छ भएका तपाईँको मठ मन्दिर हटाइदिएको छ यो हटाइदिएको इन नाटकन होल
यहाँले आफैले पनि भन्नुभयो जति बेला चाहिँ विदेशमा रहँदा यहाँ भएका दैवी प्रकोपका घटना मानवीय सङ्कटका कुरा सम्झेर काँड उम्रन्छ भनेर हो, नेपालमा आफ्ना 50% भन्दा बढी परिवार यतै छन् नातेदार यतै छन् त्यति बेला दैवी प्रकोप मात्र नभएर नेपालको गरिबी नेपालको चाहिँ कहिलेकाहीँको राजनीति खिचादानी के कुराले चाहिँ साँच्चीकै विदेशमा बसिरहँदाखेरि पनि मन दुख्दो रहेछ
इज एन एभ्रिथिङ। मलाई तपाईँले पर्सनल्ली सोध्नुहुन्छ भने इफ आई हेभ अ क्रसर कम्प्युटरको क्रसर छ भने नि आई विल टु क्लिक अन्डु, जो नेपालमा अहिले धर्मनिरपेक्षताको नाममा पार्टीगत विभाजन र तपाईँको चाहिँ एक अर्कोमा तपाईँको चाहिँ यो ड्रामा जुन भइरहेको छ नि पोलिटिकल ड्रामा भन्छु मैले यो ड्रामा हेर्दाखेरि इट इज सो फ्रस्ट्रेटिङ, आई वुड बेटर अन्डु द सिस्टम एज ए होल। मलाई भन्नुहोस् म तपाईँको विकेन्द्रीकरणको कन्सेप्टको विरोधी होइन, जनताको घर दैलोमा हो विकास हुने भने, तर यतिका मान्छे चाहिँ राजनीति नै तपाईँको रोपिन्छ राजनीति नै हुर्काइन्छ, राजनीति नै फलाइन्छ, त्यही फल फेरि चाहिँ झरेर तपाईँको कुहाइन्छ। यसले तपाईँको इकोनोमिक ग्रोथ त तपाईँको सम्भावनै छैन, किनभने जति तपाईँको ब्युरोक्रेटिक सिस्टमहरू बढाउनुहुन्छ त्यो त तपाईँको एडमिनिस्ट्रेटिभ कस्ट बढ्छ, डेभलपमेन्ट कस्ट त तपाईँको अटोमेटिकली रेड्युस हुन्छ नि। फेरि यसलाई उपमेयर बनायो, यसलाई मेयर बनायो, एउटा प्रान्तको मुख्यमन्त्री बनायो, अर्कोलाई के बनायो, मलाई भन्नुहोस्। त्यो मान्छेलाई एक त एउटा जितेर केही अर्थ छैन, उसले त्यही अनुसारको ह्युमन रिसोर्स टेक्नोक्रेट चाहियो, इकोनोमिक रिसोर्स चाहियो, उसको चाहिँ तपाईँको म्यानेजमेन्ट म्यानेजेरियल टिम चाहियो, इलेक्सनले उसले चाहेकै कमिटी आउँछ भन्ने छैन। फेरि नेपाली खिच्दा तानी त्यही हो, एउटाले गर्न थालेपछि अर्कोले खुट्टा थान्नै पर्ने, त्यो अवस्थामा फेरि उसँग कति भिजन छ। मलाई एउटा कुरा के लागिरहेको छ भने आफ्नो गाउँ आफै बनाऊ, 5 लाख गयो, मैले के देखेको छु भने त्यो जुन चाहिँ 5 लाखले डोजर लगियो, सडक तपाईँको चाहिँ कच्चा सडक बन्यो 10 किलोमिटर, त्यो पनि आफ्नै घरसम्म, त्यो पनि त्यहाँको चाहिँ गाविस अध्यक्षलाई अथवा वार्ड अध्यक्षलाई चाहियो, गयो। त्यसपछि के भयो, न त्यहाँ प्लान्टेसन गरियो, न त्यहाँ ग्राभलिङ र पिचिङ हो, राइट? अनि त्यसले के भयो, कमलो माटो, बाढी आयो, बर्सात भयो, तपाईँको उता चाहिँ जमिन चाहिँ खोलाको बाढी भयो, बाढीले चाहिँ कन्सेक्वेन्सेस के भयो। इन्भाइरोमेन्टल इम्प्याक्ट एनालाइसिस नगरिकन कुनै पनि डेभलपमेन्ट प्रोजेक्ट चाहिँ तपाईँको अर्थप्रद रहँदैन, एउटा त्यसले दुःख लाग्छ। कन्सेप्चुअल कुराहरू एउटा व्यक्तिले गरेर हुँदैन, यी चाहिँ अर्को कुरा, जुन चाहिँ पोलिसी मेकरहरूले के गर्छन् भने आफूसँग भएको अथवा गभर्मेन्टको जुन प्रोजेक्ट छ नि टाइममा सुरु गर्दैनन्, हिउँदमा गर्नुपर्ने हुन्छ। हाम्रो बर्खामा त पानीले बगाउँछ, सबलाई थाहा छ। अब बर्खामा जब बजेट चाहिँ सिज हुने भन्ने भएपछि अनि बल्ल तपाईँको चाहिँ डोजर र तपाईँको चाहिँ त्यहाँ चाहिँ बाटो खन्ने कामहरू हुन थाल्छ, त्यसले के हुन्छ चाहिँ बनेको थियो चाहिँ इनार भर उसले बगाइदियो, नबनेको तपाईँको ऊ छ पेपरमा त डकुमेन्टेसन हाई लेभलका छन्, हो कि भन्नुहोस् न। अर्को कुरा के छ भने चाहिँ जस्तो यदि तपाईँको बाटो चाहिँ बनाउनु छ भने दे हेभ टु स्टार्ट फ्रम द बिगिनिङ, हजुरको चाहिँ दूरसञ्चारको चाहिँ तपाईँको चाहिँ समन्वय हुनु पर्यो ढल निकासमा, ढल निकासको हुनु पर्यो सडक विकासमा, वान आफ्टर खन्ने काम सक, तार बिछाऊ, होइन इलेक्ट्रिक तार वायर बिछाऊ, तपाईँको टेलिफोनको वायरहरू बिछाऊ, त्यसपछि हजुरको चाहिँ ढलहरू बनाऊ, अनि न ग्राभलिङ र पिच गर, दे इज डु द पिचिङ, किनभने दे हेभ टु चाहिँ बजेट इज गोइङ टु बी सिज, हो कि भन्नुहोस् न। अनि त्यसपछि दे डु अदर बिकज दे हेभ द सेम प्रब्लम, दे डोन्ट हेभ कोअर्डिनेसन। विकास भनेको साइन्टिफिक एप्रोच चाहियो, सिस्टमेटिक तपाईँको हिसाबबाट जानु पर्यो, हो कि न। त्यस कारण एउटै भाँडा मात्दाखेरि पनि तपाईँको चाहिँ भाँडा मात्दा वी हेभ टु रिन्च फर्स्ट, राइट? अनि मोल्नु पर्यो अनि पखाल्नु पर्यो, हो कि न। यहाँ चाहिँ के गरिन्छ, भाँडा पखालेर अनिखेरि तपाईँको चाहिँ मान्ने जस्तो गरिन्छ, अनि त्यो त मिलेन नि।
एकदमै, नेपालमा रकमको अभाव होइन, यसलाई चाहिँ वैज्ञानिक तरिकाले कसरी प्रयोग गर्ने भन्ने नै ठुलो समस्या हो भनेर यद्यपि लगानीको कुरा आउँछ। जस्तो चाहिँ एनआरएनएका मेम्बरहरूले विगतदेखि लामो समयदेखि नेपालको समृद्धिका लागि नै काम गरिराख्नु भएको छ, अब यसरी भित्रिएको लगानीलाई अर्थपूर्ण तरिकाले प्रयोग गर्नका लागि सरकारको तर्फबाट चाहिँ के गर्न आवश्यक देख्नुहुन्छ?
हजुर, सरकारले चाहिँ एकदमै पहिलो चरणमा सरकारले विदेशीका जति पनि हाम्रा नेपालीहरू छन् त्यो नेपालीहरूको एक्सपर्टिजलाई चाहिँ इन्ट्री गर्ने वातावरण बनाउनु पर्यो, वेलकमिङ, होइन कुनै पनि रिसोर्स जस्तो चाहिँ आइटीवाला भन्नुहोस् अथवा डक्टर्स भन्नुहोस् इन्जिनियर, त्यो वातावरण एउटा त्यो बनाउनु, बिजनेसम्यानहरू भन्नु एउटा रिसोर्सलाई, जति पनि बाहिर चाहिँ फस्टाएका उद्योग छन् भने के छ म्यान पावर एजेन्सी, त्यो भनेको हाम्रो श्रम बाहिर गएको छ, रेमिटेन्समा कन्ट्रिब्युट गरिरहेछ, तर त्यो समुदायलाई यहाँ राख्ने र रिभर्स माइग्रेसनको चाहिँ वातावरण बनाउने। अहिले त इमिग्रेसन भइरहेछ, माइग्रेसन आउट भइरहेको छ, आउटवर्ड माइग्रेसनलाई इनवर्ड बनाउनलाई चाहिँ त्यो किसिमको चाहिँ परियोजनाहरू, हाम्रा पाखा पखेराहरू ड्राई भइरहेछन्, नदीनाला खुसी चाहिँ सुकिरहेछन्, प्लान्टेसन छैन, फरेन्सेसन छैन, तपाईँको चाहिँ कसैलाई रोटी बेल्न मन लाग्दैन, सबैलाई वाइवाईको प्याकेट खान मन लाग्छ, वाइवाईको त्यो प्लास्टिकको प्याकेटले तपाईँको चाहिँ हाम्रो चाहिँ त्यो जमिनमा सारा प्लास्टिक प्लास्टिक भएर तपाईँको चाहिँ पानीसम्म चाहिँ तल चाहिँ पेनेट्रेट भएको छैन, जमिनमा जब पानी स्टोर हुँदैन कहाँबाट तपाईँको जमिन रसिलो हुन्छ, ड्राई हुन्छ, कसरी एग्रिकल्चर फर्स्ट आउँछ, होइन इज एन्ड एभ्रिथिङ तपाईँको चाहिँ एकदमै माइनोरली चाहिँ हामीले यसलाई हेर्नुपर्छ, होइन त्यो बाधा बनाउनुपर्छ, रिभर्स माइग्रेसनको ट्रेन्ड बनाउनुपर्छ, हामीले धेरै चिज गर्नुपर्छ, यसमा चाहिँ एनआरएनले नै पहल गर्नुपर्छ। मेन कुरा तपाईँको आफ्नो सोल, मैले यो गर्छु भने चाहिँ साँच्चीकै प्रेमले गर्नु पऱ्यो कि, तपाईँले खाना पकाएर दियो भने प्रेमले दियो भने जे नमिठो पनि मिठो हुन्छ कि, होइन त्यस कारण कुनै पनि प्रोजेक्टमा तपाईँले साँच्चीकै आफ्नो सोल त्यसलाई चाहिँ एट्याच गर्नुभयो भने आई डेफिनेटली से द्याट होइन वी स्याल ओभरकम समडे भन्न चाहन्छु म।
सुन्नुभयो एनआरएन एनसिसी युएसए का पूर्व उपाध्यक्ष
वन्दना कोइरालासँग नेपालमा गैर आवासीय नेपालीले गरेको लगानी र अझ लगानी भित्र्याउन सरकारले गर्नुपर्ने दायित्व लगायतका विषयमा गरिएको कुराकानी। हामीले यिनै विषयमा अमेरिकामा बस्दै आउनुभएका शंकर ढकालसँग पनि कुराकानी गरेका छौं। शुरूमा हामीले सोधेका छौं, लामो समयपछि नेपाली भूमिमा पाइला टेक्दा कस्तो अनुभूति भयो?
स्वदेशमा बस्ने नेताहरूले यो देश कमाई खाने भाँडो बनाएर यो देशलाई बर्बाद बनाए, कुर्सी बाहेक केही हेरेनन्, जनताको सुख दुःख कहिल्यै हेरेनन्, चुनावको बेलामा जाने, हात जोड्ने, मिठो कुरा गर्ने, अलिअलि पैसा बाँड्ने, चुनाव जितेर आउने, फेरि कसरी लुट्ने, त्यो भयो। देशमा जबसम्म एकलौटी सरकार हुँदैन, जबसम्म देशमा अमन चयन शान्ति सुरक्षा हुँदैन, तबसम्म देश विकास कहिल्यै हुँदैन। देशमा हेर्नुहोस्, बाटोघाटो बनाइन्छ, आफ्नो मान्छेलाई दिइन्छ, कमिसन खाइन्छ, अब बाटोघाटो छैन, शिक्षा छैन, स्वास्थ्य छैन, यो देशमा कति कष्ट छ। आज हामीले छोड्दाखेरिको काठमाडौँ र अहिलेको काठमाडौँमा धरती आकाशको फरक छ। कामरेड बाबुरामजीले बाटो त तोड्दिनुभयो, तर बनाउने कहिले?
हो, बेला बेलामा यसरी नेपाली माटोमा टेक्न आइपुग्नुहुन्छ, आफ्नो शैशवकाल यही बिताएको माटोमा जन्मस्थान टेक्ने बेला कस्तो लाग्छ यहाँको परिदृश्य देखेर?
मैले त जन्म माटो टेक्ने बित्तिकै पहिले माटा नेपाल आमालाई ढोगेँ, किनभने नेपाल आमा धन्य छौ तिमी, यत्रो पापीहरूलाई पनि अहिलेसम्म थामेर राखिराखेका छौ यो देशमा, कहिलेसम्म राख्नेछौ भनेर ढोगिसकेपछि कराएँ पनि मनमने, होइन, अब कसरी कराउने मान्छेले बहुला हो भन्लान्, होइन, कराइयो पनि, तर यो देश नेपाल आमा रोइराखेका छन्। यो देशमा एउटा यस्तो सपुतको खाँचो छ, जसले सहीमा केही गर्छ भन्ने सपुतको खाँचो छ, त्यो कहिले होला? अब हाम्रो पालामा त होलाक नहोला भन्ने चिन्ता भइसक्यो, होइन, हाम्रो छोराहरूले सायद हेर्न पाउलान् कि, होइन। यो देश जबसम्म लुटतन्त्रबाट एउटा लोकतन्त्र प्रजातन्त्रतिर लाग्दैन, अहिले यो प्रजातन्त्र पनि छैन, लोकतन्त्र पनि छैन, यो त अहिले लुटतन्त्र छ, यसलाई जबसम्म अन्त हुँदैन, यसमा म तपाईँहरू पत्रकार साथीहरूलाई के अनुरोध गर्छु भने, तपाईँहरूको पनि ठुलो भूमिका हुन्छ देश विकास गर्नुमा। हामी विदेशमा बस्ने विदेशी नेपालीहरूले पठाएको पैसामा आज देश चलिरहेछ, हामीले त्यहाँ कति दुःख गरेका छौँ तपाईँहरूले त अनुभव गर्नुभएको छैन होला, गएर 5-6 महिना काम गरेपछि अनुभव गर्नुहुन्छ। एकजना सहसचिवज्यू मैले त्यहाँ फेला पारेँ, उहाँ 3 महिनाको भिजिटमा जानुभएको छ, उहाँले 2 महिना त भाँडा नै मोल्नुभयो, त्यहाँ काम गर्नुभयो। मैले के हो तपाईँ यस्तो भनेको, मैले झट्टै देखेँ, मलाई लाज भयो, अब होइन, नभनिदिनु ल सर के गर्ने हजुर, अब यहाँ आइयो, अब यसो छ मिलाएर आइया छ, यसो अलिअलि बनाइहालौँ भनेर गरे, देशको हालत त्यही छ हजुर, पैसा नखुवाए प्रमोसन हुँदैन, त्यहाँ के छ, बर्बाद छ, हजुरले छोडेर आइहाल्नु भएतिर देश त बर्बाद भयो हजुर भन्नुभयो, दुःख पनि लाग्यो, होइन। अब त्यस्तो पीडा छ उच्च स्तरीय बस्ने व्यक्तित्वहरूको पनि, यो अब राम्रो ठाउँमा जानलाई, यहाँ अब तपाईँले पत्र पत्रिकाहरूमा पढ्नुभयो होला, तपाईँ आफै पनि त्यसमा हुनुहुन्छ, होइन, अब सुटकेस बोकेर लानुपर्छ, चाकरी गर्नुपर्छ, अब लोग्ने मान्छेकोमा चाकरी गर्नु हुँदैन, श्रीमतीको पनि चाकरी गर्नुपर्छ, उसको साला सालीको पनि चाकरी गर्छ, अनि मात्रै तपाईँको पद तपाईँले पाउनुहुन्छ। यो परम्पराको जबसम्म तपाईँहरू हामी सबै नेपाली मिलेर अन्त गर्दैनौँ, तबसम्म नेपाल आमा रोइरहनुहुन्छ, र नेपाल आमालाई एउटा सच्चा सपुतको खाँचो छ। तपाईँ हामीलाई सर्वहारा, हामी चाहिँ लोकतन्त्र दिलाएर त एकदम चाहिँ जनमुखी सरकार बनाउँछौँ, सबैलाई समान बनाउँछौँ भनेर जो हामीलाई एउटा आँखामा धुलो हाँके, हामीलाई भएको उद्योग धन्दा समेत बन्द गराएर हामीलाई विदेश हुनु पऱ्यो, उहाँहरूले रात दिन चन्दा माग्ने, रात दिन फ्याक्ट्री बन्द गरिदिने, के गर्ने त, उपाय छैन, पलायन हुनु पऱ्यो, र हामीलाई कति आत्मा रोइरहेको छ त्यो हामीलाई थाहा छ। म जस्ता हजारौँ हजार नेपालीहरू आफ्ना यहाँ बिली भाट बनाएर आज विदेशमा गएर दुःख गरेका छन्, कष्ट गरेका छन्, त्यो चाहिँ यहाँ बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूले बुझिदिनुपर्छ। विदेशी आउने बित्तिकै यहाँ फेरि विदेशी नेपालीलाई नै फेरि यहाँ ठग्ने प्रवृत्ति छ, होइन, हिजो नै म एउटा ट्याक्सीमा गएँ 200 लियो, एउटामा त्यही ठाउँ गएँ 700 लियो, एउटामा त्यही ठाउँ गएँ 800 लियो, एउटा त्यही ठाउँ गएँ 500 लियो, हिजो दिनभरिमा मेरो 4 ट्याक्सी चढेँ, 4 किसिमको रेट भयो, त्यो चाहिँ एकरूपता हुनु पऱ्यो, होइन, नेपालीलाई नेपालीले ठग्ने पनि चलन छ यहाँ, त्यो चाहिँ अन्त हुनु पऱ्यो, र यी नेताहरूलाई मुतोर जवाब यहाँ बस्ने हाम्रा दाजुभाइहरूले दिनुपर्छ। हामी चाहिँ छिनिक लोभ माया ममतामा जानु हुँदैन, हामीले निष्पक्ष यो चाहिँ काम गर्ने व्यक्ति हो, यसले चाहिँ गर्छ भन्ने हिसाबमा हामीले आउँदै चुनावहरूमा प्रजातन्त्रका खोल ओढेका केही व्यक्तिहरू छन् जो लुटतन्त्र मर्दाइरहेका छन्, त्यस्तालाई नङ्गाउनुपर्छ र एकमाना सरकार बनाउनुपर्छ भन्ने मेरो चाहिँ मूल्य र मान्यता छ। जबसम्म एकमाना सरकार हुँदैन तबसम्म यो देशमा लुटतन्त्र चलि नै रहन्छ, र यो देश बनाउन जति यहाँको सबै नेपालीको दायित्व छ त्योभन्दा बढी दायित्व पत्रकार मित्रहरूको छ भन्ने मलाई लाग्छ।
नेपालको समृद्धिका लागि गैर आवासीय नेपालीले विगतदेखि ठूलो योगदान पुर्याउँदै आएका छन्, अब पनि यही नै छ यहाँहरूको नारा कि देशलाई कसरी समृद्धतर्फ अगाडि बढाउने, गैर आवासीय नेपालीहरूले लगानी कसरी भित्र्याउने, या त त्यो लगानीलाई कसरी उपयोगी ठाउँमा उपयोग गर्ने र प्रतिफल राम्रो गर्ने, यहाँले थुप्रै कुरा औल्याइरहँदाखेरि गैर आवासीय नेपालीहरूको लगानीलाई भित्र्याउनका लागि चाहिँ कस्तो वातावरण तयार पारिदिनुपर्छ?
मैले पहिले पनि केही अब नाम नलिउँ, केही नेताहरूगणहरू अमेरिका जाँदाखेरि उहाँहरूलाई भनेका थिएँ, तपाईँहरू हामी गैर आवासीय एनआरएनहरू लगानी गर्न देशमा तयार छौँ, यहाँ भएका दुई चार लाख हामी त्यहाँ इन्ट्रेस्ट पाउँदैनौँ, मेरो ब्याङ्कमा आज त्यहाँ $1,00,000 छ भने त्यसको इन्ट्रेस्ट हामी पाउँदैनौँ, यहाँ त्यही $1,00,000 राख्यो भने ब्याज हामी 8% 10% पाउँछौँ, केहीमा लगानी गऱ्यौँ भने पनि हाम्रो लगानीको सुरक्षा त हुनु पर्यो। यहाँ तपाईँले पहिलोपल्ट त यहाँ एउटा अस्पताल खोल्छु भनेर लाइसेन्स माग्नु भने यहाँ पहिले 10 करोड रुपियाँ खुवाउनुपर्छ, गुन्डादेखि लिएर नेतासम्मलाई पैसा खुवाउनुपर्छ, त्यसको अन्त हुनु पर्यो। अर्को एउटा हाइड्रो पावर खोल्छु भन्दाखेरि नेताहरूलाई पहिले नै 20 करोड रुपियाँ 50 करोड रुपियाँ चाहियो र सियर पनि चाहियो उहाँहरूलाई, उहाँको स्वास्नीको नाउँमा, उहाँ सालीको नाउँमा, सालीको छोराको नाउँमा सियर पनि चाहियो 25%, त्यसको पनि अन्त हुनु पर्यो। र विदेशमा नेपालीहरूसँग पैसा थुप्रो छ, उहाँहरू यहाँ पठाउनुहुन्छ, कसैलाई पठाउनुहुन्छ, यहाँ घर बनाएर जानुहुन्छ, जो बस्छ उही मालिक भइदिन्छ, होइन, पैसा पठाउनुहुन्छ तपाईँको नाउँमा, तपाईँले नै खाइदिनुहुन्छ, भोलि उन्टे गुन्डा लगाइदिनुहुन्छ यहाँ आएपछि, होइन, त्यसको पनि अन्त हुनुपर्छ। मेन कुरो विदेशीमा बसेका नेपालीहरूको तपाईँहरूलाई पूर्ण स्वतन्त्र छ, पूर्ण सुरक्षा छ भन्ने जबसम्म नियम कानुन बन्दैन नेपालमा, तबसम्म उहाँका साथीभाइहरूले यहाँ पैसा पठाउन अलिक ढाइ राख्नु भएको छ। केही व्यक्तिहरू हुनुहुन्छ जो बिलियनर हुन्छ, उहाँहरूको लागि 10-20 करोड रुपियाँ 50 करोड 1 अरब डुबे पनि उहाँहरूलाई केही फरक पर्दैन। जसले 10 वर्ष दुःख गरेर 2-4 लाख भेला गरेका छ, त्यसको 2-4 लाखै डुब्यो भने त्यो त फेरि फुटपाथमा आयो, फेरि जिरोमा आयो, त्यो गर्न मान्छे डराइरहेका छन्। अहिलेको सरकार, नेपाल सरकारले त्यस किसिमको वातावरण बनाइदिएको खण्डमा नेपालमा मलाई लाग्छ बाहिर बसेका आदरणीय दाजुभाइ दिदीबहिनीहरूले भेला गरेर दुःख गरेर खुट्टा खियाएर गाली सुनेर त्यहाँ पीडा छ, त्यहाँ ब्याक टु युर कन्ट्री भन्छ, त्यहाँ पीडा छ, गाली गर्छ, नराम्रो शब्द प्रयोग गर्छ, डोमिनेट गर्छ, हामीलाई पनि त्यहाँ अलिक हेपा प्रवृत्तिले हामीलाई गर्छ, त्यस्तो हेपा खाएर पनि हामी यहाँ सुख सहयले बसेका हामी नेपालीहरू त्यहाँ दुःख गरेर बसेका छौँ, त्यो मर्म सरकारले कहिले बुझ्दिने? सरकारले बाहि लगानीको राम्रो प्रबन्ध गरेको खण्डमा यो देशलाई वर्ल्ड ब्याङ्कको पैसा पनि चाहिन्छ जस्तो लाग्दैन मलाई, त्यति नेपालीहरूसँग पैसा छ विदेशमा, तर उहाँहरूको सुरक्षा, उहाँहरूको धनको सुरक्षा यहाँ छैन, सुरक्षा हुनु पर्यो, त्यस किसिमको वातावरण हुनु पर्यो, त्यहाँको ब्याङ्कदेखि यो ब्याङ्क आउने जाने सजिलो वातावरण हुनु पर्यो, त्यस किसिमको पहल सरकारले गरेको खण्डमा अब पूर्व अर्थमन्त्री, पूर्व परराष्ट्रमन्त्री जहाँखेरि हामीले यो कुरा उठाएको पनि थियौँ, कमसेकम तपाईँले इन्डियामा जस्तो ब्याङ्क टु ब्याङ्क ट्रान्सफर गर्ने पैसा व्यवस्था गरिदिनुहोस्, त्यहाँ बेचेर पैसा त्यहाँ हालेपछि यहाँ निकाल्न पाइने, यहाँ पैसा हालेपछि त्यहाँ निकाल्न पाइने, होइन, त्यो गरिदिनु भने पनि कमसेकम धेरै पैसा भित्रिन्छ देशमा भनेर उहाँले हामी गर्छौँ भन्नुभयो, तर त्यो कुरामा गर्छौँ भन्नुभयो, राति रक्सी खाँदाखेरि गर्छौँ भन्नुभयो, तर व्यवहारमा गर्नु भएन उहाँहरू। त्यस कारणले आज आदरणीय पूर्व प्रधानमन्त्री सुशील कोइरालाजी मरेर जानुभयो, उहाँले एकपल्टको नेपाली सदाको नेपाली भन्ने एउटा गरेर जानुभयो, उहाँले विदेशमा बसेको जोसुकै होस् एकपल्ट नेपाल जानेपछि उसले पुनः फेरि नागरिकता लिनु पर्दैन, ऊ नेपाली सर नै उसको चाहिँ अधिकार हुन्छ भनेर भनेर जानुभयो, त्यो अब लागू भएको छैन, सायद नियमहरू बन्दैछ क्यारे। त मेरो भनाइ के छ भने नेपालीहरूसँग विदेशमा पैसा धेरै छ, तर दुःख गरेको पैसा छ, उहाँहरू यहाँ पैसा पठाउन डराउनुहुन्छ, र त्यो पैसाको ग्यारेन्टीको वातावरण भएको खण्डमा मलाई लाग्छ एसियाली ब्याङ्क र वर्ल्ड ब्याङ्कसँग नेपालले धारा निचाउनु पर्दैन, कमिसन पनि खुवाउनु पर्दैन, हामी नेपालीहरूको पैसाको यहाँ एउटा सुरक्षा हुनु पर्यो, र हाम्रो नेपालीहरू जो विदेशमा बसेर नेपालीहरूले यहाँ के गर्छु भन्छन् त्यसमा चाहिँ हाम्रा आदरणीय नेताहरूले कमिसन खाइदिनु भएन, त्यो खाइदिनु भएन भने मलाई लाग्छ यो देश 15-20 वर्षमा सिङ्गापुरसँग बिट गर्छ भन्ने मलाई आशा र विश्वास छ, र त्यसमा नेपालीहरू रातो दिन चिन्तित पनि छन् विदेशमा बसे नेपालीहरू, तर स्वदेशमा बसे नेपालीहरूमा चिन्तित देखिनँ मैले, त्यही भिन्नता छ।
नेपालमा गैर आवासीय नेपाली संघको लगानी भित्र्याउन आइपरेका समस्या र समाधानका उपायका विषयमा अमेरिकामा बस्दै आउनुभएका शंकर ढकालसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदनिदु नेपालको अन्त्यतिर आइपुग्यौं। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छौं। त्यति बेलासम्मका लागि प्राविधिक साथी शशीन्द्र गौतमसँगै पीटी रूपचन्दलाई पनि बिदा दिनुहोस्। नमस्कार।